नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। आज हामी समस्याग्रस्त सहकारी संस्थाहरू र यी सहकारी संस्थाहरूमा बचतकर्ताहरूको रकम रहेको छ, त्यो रकम चाहिँ फिर्ता गर्ने सन्दर्भमा भइरहेका प्रयासहरू लगायतका सन्दर्भमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष दिल्लीराज आचार्य। आचार्यज्यू, स्वागत छ यहाँलाई।
धन्यवाद, नमस्कार।
हजुर, अब यहाँहरूले हालसम्म 4,000 बचतकर्ताको रकम फिर्ता गरेको जानकारी दिनुभएको छ, अब यो प्रक्रिया कसरी अगाडि बढाउँदै हुनुहुन्छ र कति भनौ न यहाँहरूले कति समयसम्म कति बचतकर्ताहरूको रकम चाहिँ फिर्ता गर्ने योजना बनाउनु भएको छ, यो कसरी अगाडि बढ्दै हुनुहुन्छ यहाँहरू?
धन्यवाद, नमस्कार। अब हामीसँग अहिले यसलाई बुझ्नुपर्ने कसरी छ भने, समस्याग्रस्त सरकारी घोषित हुने तीन क्षेत्रबाट, एउटा संघीय सरकारले घोषणा गर्ने, अर्को प्रदेश सरकारले, अर्को स्थानीय सरकारले। हामी संघीय सरकारले समस्याग्रस्त घोषित गरेका 23 विभिन्न सहकारीको कार्यक्षेत्रभित्र हाम्रो छ। विगत वैशाख 9 गतेदेखि हामीले कार्यभार सम्हालेका हौ। त्यसपछि हामीले 10,000 वा सोभन्दा कम बचत भएका सबै 23 सहकारीका बचतकर्ताहरूलाई फिर्ता दिने काम सुरु गर्यौँ र अहिले शिवर शिखर बाहेक सबै सहकारीको 10,000 वा सोभन्दा कम रकम प्राय भुक्तानी भइसकेको छ। त्यसपछि हाम्रो अर्को चरण चाहिँ प्राथमिकता प्राप्त बचतकर्ताहरू भनेर कार्यविधि र ऐनले भनेको छ। त्यसमा ज्येष्ठतम नागरिक, एकल विधवा महिला, विभिन्न 12 प्रकारका प्राणघातक रोगीहरू र पूर्ण अपाङ्गलाई अहिले तत्काल उपचारमा यसो औषधिमा मात्रै भए पनि सहयोग होस् भन्ने हिसाबले जनै 25,000 रुपियाँ दिने गरेका छौँ। त्यसैले त्यो लगभग 4,000 जतिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हाम्रो यो बचत फिर्ताको सेवा प्रवाहलाई लिइसकेका छन्। त्यसमा कतिपय 10,000 भन्दा तलको पूर्ण रूपमा बचत फिर्ता भयो भने बाँकीकाको आंशिक रूपमा भएको छ र यससँग बचत मिलान ऋणीसँग सम्बन्ध, ऋणी र बचतकर्ताहरू मिलेर आएपछि उनीहरूको बचत मिलानलाई बेन मिलापको पद्धतिको माध्यमबाट गरिदिनुपर्ने भन्ने कार्यविधिमा रहेकोले, त्यस कार्यविधिको दफा 5 को दफा 11 छ रहेकोले त्यस अनुसारको काम भएको छ र सबै किसिमको सेवा प्रभावबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पुरा वा आंशिक रूपमा सेवा पाउनेहरूको संख्या करिब 4,000 छ।
अब बचतकर्ताहरूको अझै ठूलो रकम फिर्ता गर्नुपर्ने देखिएको छ, यहाँहरूले 46 अर्ब जति रकम फिर्ता गर्नुपर्ने दायित्व उल्लेख गर्नु भएको छ, अब यो चाहिँ कसरी फिर्ता गर्दै हुनुहुन्छ, बचतकर्ताहरूले कसरी पाउँछन्?
बचतकर्ताहरूको फिर्ता गर्ने रकमको स्रोत भनेको ऋणीहरूबाट असुल गर्ने रकम नै हो। स्मरणीय के रहोस् भने, चक्रिय कोषको माध्यमबाट सरकारले पैसा दिएर त्यही पैसा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बाँडिरहेको छ भन्ने अझै पनि कतिपयहरूमा परेको छ, त्यस्तो भ्रम नपरोस्। सरकारले सक्रिय कोषको माध्यमबाट रकम निकासा गरेको हो, तर त्यो रकम हामीले अहिलेसम्म कसैलाई बचत फिर्तामा पनि प्रयोग गरेका छैनौँ र कुनै काममा पनि प्रयोग गरेका छैनौँ। त्यसको कारण के हो भने, त्यो रकम कुनै सहकारीका बचतकर्तालाई फिर्ता दिइसकेपछि फेरि त्यही सहकारीबाट ऋण उठाएर स्रोत भर्ना लिनुपर्ने हुन्छ, सापट्टि दिनुपर्ने हुन्छ, सापट्टि फिर्ता दिनुपर्ने हुन्छ सरकारलाई। त्यस कारणले खर्च गरेर फेरि सापट्टि फिर्ता दिने हिसाबको दोहोरो प्रक्रियामा अहिले नगएर हामी ऋणीहरूबाट असुल गर्ने क्रममै छौँ। साना ऋणीहरूको सम्पर्क, साना ऋणीहरू तिर्ने क्रममा केही आउनु भएको छ विभिन्न कारवाहीका चरणहरूको कारणले, ठुला ऋणीहरूतिर चाहिँ ठुला ऋणीहरूको सम्पर्क चाहिँ अलिक कम भएको अनुभूति हामीलाई भएको छ। फेरि पनि म स्मरण गर्न चाहेँ कि हामीले ऋणीहरूबाट नै उठाएर दिने हो र त्यो ऋणीहरूबाट उठाउने क्रममा हामी अहिलेसम्म पत्राचार, टेलिफोन आदिको माध्यमबाट उहाँहरूलाई सम्पर्कमा ल्याएका छौँ, सूचना सम्प्रेषणको माध्यमबाट ल्याएका छौँ। ब्याङ्क तथा ब्याङ्कको खाता रोक्का, राजधानी रोक्का, त्यसपछि कर्जा सूचना केन्द्र मार्फत देशव्यापी रूपमा ब्याङ्कहरूमा खाता खोल्न नपाउने व्यवस्था र सँगसँगै स्थानीय तहलाई सेवा प्रवाह नदिनु सही भन्ने हिसाबको अनुरोध पत्र लेख्ने कामहरू हाम्रो आरम्भ भएको छ। यही क्रममा हामी आशा गर्छौँ ठुला ऋणीहरू पनि क्रमशः आएर तिर्दै जानुभयो भने त्यो स्रोतको रकमले क्रमशः हामी भुक्तानी गर्दै जान्छौँ। यहाँले भन्नुभएको जस्तो रकम निकै ठुलो छ, त्यस कारणले त्यो ठुलो रकम चुक्ता गर्नलाई यही समयभित्र यसरी फिर्ता हुन सक्छ भन्ने स्थितिमा हामी छैनौँ।
भनेपछि अब राज्य कोषबाट रकम फिर्ता राज्य कोषबाट भनौ न रकम चाहिँ फिर्ता भएको छैन, स्वयं यो ऋणीहरूबाट असुलेर बचतकर्ताहरूको रकम फिर्ता यहाँहरूले गरिरहनु भएको छ। सँगै अब सहकारी संस्थाहरूको थुप्रै सहकारी संस्थाहरूको अचल सम्पत्ति पनि होला, अब यो सम्पत्ति अचल सम्पत्ति बेचबिखन गरेर ऋणीहरूलाई बचत फिर्ता भनौँ गर्ने बचतकर्ताहरूलाई चाहिँ बचत फिर्ता गर्ने प्रक्रिया पनि छँदैछ, अब यो यो प्रक्रियामा चाहिँ कसरी अगाडि बढ्दै हुनुहुन्छ, यस्तो कस्तो छ यो अवस्था चाहिँ अहिले?
सहकारी संस्थाहरूको सम्पत्ति दुई प्रकारले देखिन्छ, एउटा सहकारी संस्था आफ्नै नाममा, अर्को ऋणीलाई ऋण प्रवाह गर्दा दिएको भितो हो, भितो अनुसारको सम्पत्ति, सहकारी आफ्नै नाममा रहेको सम्पत्ति र धितोको सम्पत्ति पनि दुईतिरबाट रोका भएको देखिन्छ, बैङ्क तथा वित्तीय संस्थाबाट र सहकारी संस्थाबाट। त्यस कारणले दोहोरो रूपमा रोका रहेको संस्थाको निलाम प्रक्रियाका लागि ब्याङ्क सम्बन्धित वाणिज्य ब्याङ्कहरूसँग सहकार्य गर्नुपर्ने हुनाले त्यो त्यो बिन्दुमा हामी प्रवेश गरेका छैनौँ, प्रवेश गर्ने चरणमा छौँ। सहकारीको नाममा मात्रै रहेको सहकारीले आफूले लिएर ऋणीहरूबाट धितो लिएको जग्गाको ऋण अनुसारको धितो निलाम गर्ने प्रक्रिया आरम्भ भएको छ। शिव शिखरको धितो रहेको सरुवा राशिको 14 आना जग्गाको बारेमा निलाम गर्ने भनेर हामीले गोर्खापत्रमा सूचना प्रकाशित गरेका छौँ। त्यसको निलाममा प्रतिस्पर्धा लिने समय चाहिँ अन्तिम चरणमा छ, यही महिनाभित्र प्रतिस्पर्धामा मूल पत्र पेश गर्न पाउने सबैलाई हामीले खुला गरेका छौँ। यही क्रममा हामी अब क्रमशः जाने हिसाबले विभिन्न 350 लगतहरू जग्गाको लगतहरू हामीसँग सङ्कलन भएको छ, अब क्रमशः मूल्याङ्कन गर्दै जाने, चरणबद्ध रूपमा लिलाममा चढाउने, लिलामबाट आएको पैसा फेरि बचतकर्ताहरूलाई फिर्ता दिने।
जस्तो अब सहकारी संस्थाहरूमा ठूला ऋणीहरू पनि देखियो होइन, करोडौं ऋण लिने ऋणीहरू पनि देखियो, सँगै अब दैनिक गुजारा चलाउनका लागि केही रकम लिएर त्यो रकम चाहिँ परिचालन गर्ने व्यापार व्यवसाय साना व्यापारहरू गर्ने पनि देखियो, अब यसरी हेर्दा अब उनीहरूबाट रकम जुन खालको फिर्ता यहाँहरू लिँदै हुनुहुन्छ बचत यो ऋणीहरूबाट, अब यो यसलाई चाहिँ कसरी हेर्नु भएको छ? ठूला ऋणीहरू पनि छन्, सँगै साना ऋणीहरू दैनिक गुजारा चलाउन ऋण लिएकाहरू पनि छन् होइन, उनीहरूलाई अब त्यो ब्याजको कुरा पनि होला, अलिकति स्पष्ट गरिदिनुहोस् न।
यो ठुला ऋणीहरू र साना ऋणीहरू यहाँले भन्नुभएको जस्तै छन्, त्यस्तै ठुला बचतकर्ताहरू र साना बचतकर्ताहरू भन्ने दुवै छन्। साना बचतकर्ताहरू भन्नाले 5 लाख वर्षभन्दा कम रकम बचत रहेका बचतकर्ताहरूलाई परिभाषित गरेका छौँ। 5 लाख भन्दा बढीका सबै बचतकर्ताहरू ठुला बचतकर्ता हुन्। ठिक त्यसै गरी ऋणीहरू पनि लाई पनि हामीले त्यही हिसाबले वर्गीकरण गरेर काम कारवाही गर्दैछौँ। यहाँले भन्नुभएको जस्तो ठुला ऋणीहरूको अवस्था असाध्यै चिन्ताजनक छ, यस अर्थमा कि सञ्चालक समितिका अध्यक्ष सदस्य व्यवस्थापक जिम्मेवार कर्मचारीहरूले नै ऋण लिएका छन् र त्यस्तो ऋण लिँदा पनि फेरि उनीहरूले बिना धितो ऋण लिएर लिएका छन् र त्यो रकम ठुलो रकम छ एउटा पक्ष। अर्को पक्ष विभिन्न व्यवसायहरूलाई पनि कर्जा प्रवाह गरिएको छ र त्यो कर्जा प्रवाह गरिएको रकम धितोबाट खाम्न सक्ने स्थितिभन्दा बाहिरका पनि छन्। यो स्थितिले गर्दा ठुला ऋणीहरूकै कारणले बचतकर्ताहरूले फिर्ता नपाउने फिर्ता पाउने क्रममा ढिलो हुने अवस्थाको गम्भीर अवस्था देखिन्छ। हामीले हिजोदेखि मात्रै ठुला ऋणीहरू 1 करोड़ सोभन्दा माथिका ठुला ऋणीहरूको सम्पूर्ण विवरण लिने, सम्पूर्ण विवरणभित्र ठुला ऋणीको पारिवारिक नाता सम्बन्धको ट्री हाउस छाता को हिसाबले योसम्मको परिवारका मान्छेहरूको लगत लिने भन्ने काम हिजोबाट आरम्भ गरेका छौँ। त्यही अनुसार ठुला ऋणीहरू आफै निजका परिवार अथवा ठुला ऋणीले सहकारीबाट रकम ऋण लिएपछि हस्तान्तरण गरेर त्यो रकम अर्को तेस्रो चौथो व्यक्तिमा पुगेको देखिएको स्थितिका सम्मलाई पनि हामी राखेर हेर्नुपर्ने स्थिति छ। अन्यथा ठुला ऋणीहरूले आफूले ऋण लिने, ऋण अपचलन गर्ने, आफ्नो नातेदार वा तेस्रो चौथो व्यक्तिमा राख्ने र लुकाउने कामको कारणले गम्भीर स्थिति रहेको छ अनुसन्धानको पक्षमा। त्यसैले ठुला ऋणीहरूप्रति हाम्रो स्वाभाविक हिसाबमा आक्रामक अथवा प्रभावकारी हिसाबले काम गर्नुपर्ने स्थिति छ। त्यसका लागि हामीले हिजोदेखि अघि मैले भने छाता रिलेसनको हिसाबमा ट्री हाउस म्यापको हिसाबमा कहाँसम्म जाने कसरी जाने भन्ने हिसाबमा हिजोदेखि छलफल जारी रहेका छन्।
अब सहकारी संस्थाहरूमा यो समस्या उत्पन्न हुनुको पछाडि विभिन्न कारणहरू छ, अब त्यो कारणहरू यहाँहरू समितिमा बसेर यो विषयको नजिक यहाँहरू पुग्नु भएको छ। अब बचत एक हिसाबमा भन्ने भन्ने बचतकर्ता ऋणी र सहकारी सञ्चालकहरू को नजिक रहेर यहाँहरूले त्यो समन्वय गरिरहनु भएको छ, अब यसको पछाडिको कारणलाई कसरी हेर्न सकिन्छ, यहाँहरूले के पाउनुभयो?
यसका धेरै कारणहरू छन्। पहिलो कुरा त म आदरणीय बचतकर्ताहरूलाई आग्रह गर्न चाहन्छु, सहकारी भनेको बचतकर्ताहरूले आफै स्थानीय नागरिकहरूले आफै मिलेर एउटा संगठन खोल्ने, त्यो संगठनको माध्यमबाट विनियम बनाएर सरकारमा दर्ता गरेर आफै चलाउने स्वनियममा आधारित संस्था हो। स्वनियममा आधारित संस्था हुँदासाथ आफ्नो बचत रहेको सहकारीमा कसरी चलेको छ, आफूले राखेको रकम कुन स्थितिमा छ भन्ने विषयमा बचतकर्ताहरूको ध्यान नगएको र सञ्चालक नगएको कारणले सञ्चालकहरूको बेइमानी बढ्दै गयो भन्ने हामीलाई अनुभूति भएको छ। त्यस कारणले स्वनियममा आधारित संस्थामा राज्यले सबै काम गरिदिने र राज्यले राख्ने ठाउँमा गलत ठाउँमा राख्ने र समस्याग्रस्त घोषित भइसके सबै सम्पत्ति सबै बचत फिर्ता दिने काममा चाहिँ राज्यले भूमिका खेल्नुपर्छ भन्ने जुन आग्रह या आशा हो त्यो आशा कस्तो हो भन्ने स्वयं मूल्याङ्कन गर्नुपर्ने हो जस्तो हामीलाई लाग्छ। यद्यपि राज्य दर्ता अधिकारी र नियमन अधिकारी भएको नाताले राज्यले समयमै नियमन नगरेको कारणले दोस्रो रूपमा यो सहकारी समस्यासम्म आएको हो। तेस्रो सबैभन्दा ठुलो त सहकारी सञ्चालकहरू चरम बैमानी हो। यसलाई मैले कागजी डकैतीको रूपमा संज्ञा दिएको छु। कागजमा मिलाउने तर तथ्य र व्यवहार र सम्पत्तिको स्रोतका हिसाबमा नहुने कारणले यो कागजी डकैतीका हिसाबमा जुन भएको छ सहकारी सञ्चालकहरू, केही सहकारी सञ्चालकहरू जो समस्याग्रस्त घोषित भएका छन् उनीहरूप्रति तीव्र रूपमा रोष प्रकट गरेर पनि पुग्दैन, किनकि लाखौँ सहकारी का बचतकर्ताहरूको बचत हिनाबिना भएको छ र सहकारी जस्तो अन्तर्राष्ट्रिय क्षेत्रमा असाध्यै प्रभावकारी भएको सहकारी अभियानलाई गलत हो भन्ने सन्देश दिने खालको नकारात्मक कामहरू भएको छ, यो असाध्यै चिन्ताजनक छ र खेदजनक छ। यद्यपि सहकारीभित्र भएका हामीसित देशव्यापी रूपमा भएका सहकारीहरू करिब 32,965 मध्ये अहिले मैले अघि निवेदन गरे केन्द्रीय स्तरमा 23, प्रदेश स्तरमा बागमतीमा 5, र कोशीमा 2 र स्थानीय स्तरमा काठमाडौँ महानगरपालिका र धरान चाहिँ समस्याग्रस्तको हिसाबमा अध्ययन गरिरहेको छ। यति बाहेक अनेक सहकारी समस्याग्रस्त घोषित भएको छैनन् र घोषित गरियोस् भन्ने लाम लागिरहेको छ। यो चिन्ताको कारण के हो भने नियमन अघि मैले निवेदन गरे जस्तै बचतकर्ताहरूमा चेतनाको अभाव, सरकारी निकायको नियमनको अभाव र सरकारी सञ्चालकहरूको चरम बैमानी हो भन्ने यो त्रिकोणात्मक हिसाबले हेर्नुपर्ने हुन्छ। यी त्रिकोणात्मक पक्षलाई हामीले यो 3 महिनामा हामी कार्यदिनको हिसाबले आज 108 दिनमा हाम्रो अवधि हो नयाँ कार्य समिति नियुक्त भएको भने कार्यदिनका हिसाबले आज 78 दिन हुन्छ। हामीले हिजो 77 दिनसम्मको हिसाबलाई भन्दा आज हामी करिब 100 दिनकै हिसाबमा हामीले एउटा आपसी अध्ययन गऱ्यौँ, समीक्षा गऱ्यौँ र नेपालमा सहकारीहरू सङ्कटमा पर्नुपर्ने कारणहरू के हुन्, त्यसको मूल कारक पक्ष के हो र त्यसलाई समाधान गर्न के गर्नुपर्छ भन्ने विषयमा आन्तरिक अध्ययन गरेर एउटा तालिका निर्माण गरेका छौँ। त्यो करिब 52-54 बुदामा रहेको छ, त्यसलाई हामीले निकट भविष्यमै वार्षिक प्रतिवेदनमा संलग्न गरेर प्रकाशन गर्दैछौँ र माननीय मन्त्री प्रतिभा रावलजी सहित सामान्य प्रधानमन्त्री समक्ष समेत हाम्रो वार्षिक प्रतिवेदन राख्नेछौँ। हामीलाई आशा छ हामीले फाइन्ड आउट गरेको जुन ट्र्याकिङ छ त्यो ट्र्याकिङको विषयमा नेपाल सरकारले नीतिगत हिसाबमा सुधार गर्नुपर्ने पक्षमा सुधार गरिसकेपछि र व्यवस्थापकीय हिसाबमा पनि सहजीकरण गर्नुपर्ने कुरामा गरिसकेपछि समितिले अझ बढी सक्रियताका साथ काम गर्न सक्नेछ र सफलतम बिन्दुतिर अगाडि बढ्नेछ भन्ने हामीले आशा लिएका
छौँ। अब आगामी दिनमा यस्तो समस्या नआओस् भनेर अब प्रभावकारी नियमन गर्न जरुरी छ। विगतमा नियमनकारी निकायले चाहिँ बाटो बिराउँदा यो अवस्था आएको हो। बिग्रिसकेपछि नियमन गर्ने परिपाटी एकातिर छँदैछ भने नियमनकारी निकाय विशेष गरी कर्मचारीहरूले पनि त्यो भनौ न विभिन्न सहकारीबाट पैसा लिने होइन जस्ता व्यवहार गरेको पनि समाचारमा हामीले पढ्न पाएका थियौं। अब यो नियमनको पाटोलाई चाहिँ प्रभावकारी बनाउने सन्दर्भमा अहिले भइरहेका ऐन नियमहरू र जुन खालका योजनाहरू अगाडि सारिएको छ, अब यसलाई चाहिँ कसरी हेर्न सकिन्छ? यी जुन खालका प्रयासहरू गरिएको छ यसले चाहिँ सहकारीमा आगामी दिनमा यस्तो समस्या नआओस् र प्रभावकारी नियमन होस् भन्ने तर्फ हामीले गरेका प्रयासहरू कति उचित छन्? अब के गर्नु पर्ला?
असाध्यै राम्रो प्रश्न गर्नुभयो, धन्यवाद छ धेरै धेरै। हामी यो सरकारीमा काम गर्न सुरु गरेपछिको करिब करिब दोस्रो महिनातिर गएर हामी के पुग्यो भने अहिलेको ऐन अहिलेको संरचनाबाट यो समस्या समाधान हुन पूर्ण रूपमा समाधान हुन सक्दैन भन्ने हामीले अनुभूति गरिरहेका छौँ। त्यसैले नेपाल सरकारलाई अघि पनि मैले भने माननीय मन्त्री प्रतिभा रावलज्यू समक्ष हामीले यसको खाका प्रारम्भिक अवधारणाहरू पनि हामीले पेश गरिसकेका छौँ र त्यसलाई पूर्ण रूपमा तालिकाबद्ध रूपमा हामी वार्षिक प्रतिवेदन मात्र राख्नेछौँ। मूल रूपमा के हो भने समस्याग्रस्त घोषित गरेर समस्या समाधान हुने होइन, समस्याग्रस्त हुने स्थितिमा आउनुभन्दा अगाडि हो। त्यसैले हामीले अहिले पहिचान गर्दा के गरिरहेको छौँ भने नियमित सहकारी, समस्या उन्मुख सहकारी र समस्याग्रस्त सहकारी, सहकारीलाई व्यवस्थापनको हिसाबले यी तीन तरिकाले हेर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष रहेको छ। नियमित सहकारीलाई अनुगमन नियमन गर्ने म्याथ नवीकरण गरेन भने त्यसलाई त्यही अनुसार लिक्विडेसनतिरलाई लैजाने काम गरेन भने म्याथ नथप्ने यता तर नियम काम चलाइरहने बचतकर्ताहरूको बचत लिइरहने गोजीमा हाल्ने सिस्टममा नराख्ने जस्ता प्रक्रियाहरू आइरहन्छन्। त्यसैले नियमित सहकारीहरूको लागि नियमन गर्ने र कहीँ चुके भने पहिला वार्निङ दिने त्यसपछि लिक्विडेसनतिर जाने गरिएन भने फेरि रोग आउँछ। समस्या उन्मुख सहकारीहरू भनेर जहाँ जहाँ अहिले आइरहेछन् हामी सुन्दैछौँ त्यो करिब करिब 1000 पुगिरहेको छ भन्ने सुनिन्छ। 691 चाहिँ लिस्टेड छन् भनेर पनि बाहिर आएको छ। 691 संस्था जति हुन् समस्या उन्मुख सहकारीहरूलाई समस्याग्रस्त घोषित गरियोस् भनेर प्रदेश मन्त्रालय वा केन्द्रीय मन्त्रालयमा सरकार समक्ष अनुरोध गर्ने जुन अभियान छ जुन कार्य छ त्यो त्यसको ट्र्याकिङ चाहिँ अलिक फरक ढङ्गले गर्नुपर्छ भनेर हामीले सुझाव राखेका छौँ। त्यसको पहिलो त्यसका विविध उपायहरू छन्। त्यसको पहिलो हाम्रो उपाय र प्रभावकारी हुन्छ भन्ने हामीले लागेको के हो भने राष्ट्रिय सहकारी नियमन प्राधिकरण भन्ने संस्था छ, सहकारीलाई नियमन गर्ने त्यही संस्थाको माध्यमबाट त्यसलाई समस्या उन्मुख घोषित देखिएकोलाई नियमित रूपमा जाँच गर्दा अथवा बजटकर्ताहरूको निवेदनको आधारमा अथवा स्थानीय निकाय तहको सिफारिसको आधारमा त्यो संस्था चाहिँ अब नियमित संस्थाभित्र होइन, यो समस्याग्रस्त हो भन्ने पहिचान भयो निर्त्योल भयो भने प्राधिकरणले नै आफ्नै महाशाखा गठन गरेर तत्सत क्षेत्रका लागि दुई वा दुईभन्दा बढी सहकारीका लागि एउटा समिति गठन गर्ने, त्यो समितिले समाधान गर्ने, त्यो समिति फेरि अहिले हामी भए जस्तो समस्याग्रस्त सहकारी समिति भनेको 5-7 समितिका अध्यक्ष सदस्य अथवा त्यस्तो खालको होइन। हाम्रो बुझाइ चाहिँ के छ भने एकजना पूर्व न्यायाधीशलाई त्यो जिल्ला न्यायाधीश हुनसक्छ त्यसको अङ्कको आधारमा रकमको आधारमा एकजना पूर्व न्यायाधीशलाई भिटो पावर सहितको अधिकार दिने, बाँकी त्यही समस्या उन्मुख सहकारीका कर्मचारी सञ्चालकहरूलाई काम लगाएर तत्त ठाउँमा कहाँ बिग्रियो होला तपाईँहरू यहाँ सुधार गर्नुहोस् भन्दै जाने र आवश्यक परेको विशेषज्ञ बाहिरबाट त्यही सहकारीको खर्चबाट लिएर गर्यो भने तत्त क्षेत्रमा सहकारी समस्या समाधान हुन्छ र जहाँ हुँदैन त्यहाँ सहकारीलाई जसरी लिक्विडेसनमा लान सक्ने, खारेज गर्न सक्ने हिसाबले त्यही समस्या ग्रहण उन्मुख सहकारी व्यवस्थापन समिति उपसमिति भनौँ जेसुकै राख्यो के महाशाखा मार्फत गर्यो भने केन्द्रीय स्तरमा केन्द्रमा रहेर गर्छ भने प्रदेशमा पनि प्राधिकरणको आवश्यकता अनुसार साथै प्रदेशमा जहाँ जहाँ सहकारी समस्याग्रस्त उन्मुख सङ्ख्या बढ्छ त्यहाँ त्यहाँ चाहिँ प्रदेश प्राधिकरणको पनि प्रदेश स्तरीय कार्यालय राखेर त्यसको माध्यमबाट गर्नुपर्छ भन्ने हामीलाई लाग्छ। हरेक रोगको लागि हरेक अस्पताल गठन गर्ने अथवा हरेक युनिट गठन गर्नुपर्ने हुँदैन। दुईटा आँखाको बिरामी छ भने दुईटा आँखाको लागि दाहिने आँखा एउटा बायाँ आँखाको डक्टर अर्को भनेर तोक्नु हुँदैन भन्ने हामीलाई लाग्छ।
हुन्छ त आचार्यजी, आजका लागि हामीसँग समय यति नै रह्यो। यो समयमा कुराकानीका लागि यहाँलाई धेरै धन्यवाद।
धन्यवाद, नमस्कार।
हामी कुराकानी गर्दै थियौं समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष डिलीराज आचार्यसँग। विशेष गरी सरकारले समस्याग्रस्त सहकारीमा रहेका बचतकर्ताहरूको रकम फिर्ता गर्ने उद्देश्यले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरेको छ र यो समितिले बचतकर्ताहरूको रकम विभिन्न तरिकाले फिर्ता गर्ने काम गरिरहेको छ। हालसम्म 4,000 बचतकर्ताको रकम फिर्ता गरिसकेको समितिले जनाएको छ भने अन्य बचतकर्ताहरूको रकम पनि फिर्ता गर्नका लागि प्रक्रिया अगाडि बढ़ाएको र ऋणीहरूको सम्बन्धमा असुल उपर गर्ने कार्यहरू पनि विभिन्न तरिकाले अगाडि बढ़ाइरहेको जनाएको छ र यिनै सन्दर्भमा आजको अन्तर्संवादमा हामीले कुराकानी गर्यौं। भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी उत्तम पाण्डेलाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।